نحمده ونصلي على رسوله الكريم أما بعد، قال الله تعالى في قرآنه: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد مال الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وعليه الغنم ومرا. اللهم صل على سيدنا ومولانا محمد وعليه وصحبه وبارك وسلم. أما بعد، ایک بہترین خوبصورت حسین زندگی گزارنے کے لیے پہلی چیز جو چاہیے کہ زندگی ہماری آئیڈیل زندگی بن جائے، اس کے لیے پہلی چیز، پہلی شرط جو ہے وہ ایمان ہے. ایمان کے ساتھ نہ صرف انسان کی دنیا بنتی ہے، بلکہ یہ کیسی نعمت ہے کہ اللہ سبحانہ تعالیٰ کے فضل سے انسان کی آخرت بھی بن جاتی ہے، جو کہ دائمی جگہ ہے رہنے کی. اور ایمان کے ساتھ جو چیز ضروری ہے، شرط ہے ایمان کے ساتھ، اس کے بغیر تکمیل نہیں ہوتی اچھی زندگی کی بننے کے لیے، دوسری چیز جو ہے وہ اعمال صالحہ ہے. ایمان آ گیا، عمل صالح نہ ہو انسان کے زندگی، عمل صالح سے مراد کیا ہے کہ زندگی ایمان کے مطابق گزارنا. ایمان کے مطابق جب انسان زندگی گزارتا ہے تو اس کا مطلب ہے ایمان صالحہ. یہ ایمان صالح ہے، جو ایمان کہتے ہیں اس کے مطابق زندگی گزار رہا ہے، اس کا مطلب ہے یہ اعمال صالحہ پہ زندگی گزار. ایمان بھی آ جائے، ہماری صحالہ بھی نصیب ہو جائیں، اچھی بہتر خوبصورت حسین کاملہ زندگی کے لیے ابھی ایک اور چیز بھی چاہیے، وہ ان دو سے بھی زیادہ ضروری ہے. وہ نہ ہو تو پھر کیا ہے کہ یہ بھی برباد کر دیتے ہیں انسان کو، وہ بہت ضروری چیز ہے. یہاں بندہ مار کھا جاتا ہے یار اس تیسری چیز پر. انسان کی اعمال بھی خراب کر دیتا ہے اور ایمان بھی خراب کر دیتا ہے، تب تک یہ تیسری چیز نہ ہو. اور تیسری چیز کیا ہے یہ سوچنے والی، تیسری چیز جو ہے سوچنے کی سب سے ضروری، اس کے ساتھ اللہ کی حکمتوں کو تسلیم کرنا. جب ایمان آ گیا، ایمان صالح بھی آ گیا، انسان زندگی گزارنا شروع کر دیا، زندگی گزارتا ہے، زندگی کے کیا رخ ہیں انسان کے، وہ تو ایک سفر ہے. سفر کو کرنے کے لیے تو کئی مراحل آتے ہیں انسان کی زندگی میں، کئی باتیں آتی ہیں، کئی چیزیں آتی ہیں، کئی دشواری آتی ہیں، کبھی خوشی آتی ہے، کبھی رنج آتا ہے، کبھی ماری آتی ہے، کبھی بھوک رنگ آتا ہے، کبھی نوکری آتی ہے، کبھی نوکری جاتی ہے، کبھی کچھ ہوتا ہے، کبھی کچھ ہوتا ہے، ہر دم کچھ نہ کچھ واقعات انسان کی زندگی میں چلتے رہتے ہیں. اگر واقعات نہ ہیں تو گاڑی رک گئی، سفر کریں گے تو اسٹیشن آتے ہیں، چیزیں تو نظر آتی ہیں, ایک ہی چیز تو نظر نہیں آتی سر, مختلف زمینیں نظر آتی ہیں, مختلف باغ نظر آتے ہیں, گاڑی میں سفر کریں مختلف مکانات نظر آتے ہیں, مختلف آسمان بھی چیزیں نظر آتی ہیں, پرندے نظر آتے ہیں, مختلف ہوتے ہیں ڈفرینٹ. جب آپ سفر میں اور سفر کر رہے ہیں تو ایک ہی چیز تو نہیں آئے گی نا, ہر لمحے گاڑی چلے گی ہر لمحے ایک نئی چیز آئے گی آپ کی زندگی میں, یہ تسلیم کرنا پڑے گا. تو کانسٹنٹ چیزیں بھی آئیں, متواتر چیزیں بھی ہماری زندگی میں آتے رہیں, اپس اینڈ ڈاؤنز بھی ہو, پھر ایسی ہوں کہ جن کو ہم نہیں جانتے, ہمیں علم نہیں ان کا کیا آنے والا ہے, ابھی کچھ پتہ نہیں ہے, بیٹھے بیٹھے کیا آنے والا ہے پتہ ہے آپ کو, کوئی نجوم ہی نہیں بتا سکتا, کوئی پریڈکشن دے سکتا, عالم الغیب کون ہے؟ اللہ کی ذات. ابھی قیامت آ جائے, آسمان پھٹ جائے, سورج ڈوب جائے, سب ختم, رمضان بھی گیا, سب قرآن بھی چلا جائے گا, رمضان بھی چلا جائے گا, ہے کچھ بچ؟ کیا پتا گاڑی چلتے چلتے کہاں رک جائے, چلو دنیا تو ساری گائے میں آپ کو بٹن دب جائے, میں کیا پتا, بٹن دبتے لگتی ہے, بیٹھے بیٹھے آپ کا ایک سانس اوپر گیا نیچے والا بند, سانس تو ایسے ہی جائے گا نا, یہ کہہ جائے گا چل ایک اور لے لے یار, کوئی کہے گا سر, جو اوپر گیا پھر کیا ہوگا, وہ اوپر والا نیچے نہیں آتا کرتے مر گیا, بس اتنی بات ہے, تھوڑا ٹھک آ جا رہا ہے, جا رہا ہے اوپر گیا اب نیچے نہیں آ رہا, ختم, جب نیچے نہیں آ رہا ایک ساتھ, بھائی یہ تو بےچارا ڈیڈ باڈی ہوگی جناب, نہ یہ حضرت صاحب رہا, نہ پیر صاحب, نہ مولانا صاحب, نہ قاری صاحب, نہ شیخ الحدیث, نہ کچھ نہیں, کیا بن گیا؟ ڈیڈ باڈی. جلدی کرو ڈیڈ باڈی کو, جلدی کرو بھائی یہ لاش کو ایسا کرو, جلد بھائی اس کو نہلاؤ بھائی, جلدی سب ٹائٹل ہی ختم ہو گئے, سب ایک ہی تھی بات ہوئی ہے نا, ایک نہیں سانس نیچے اترا, ہاں یہ زندگی ہے دوست. تو یہ تو واقعات چلیں گے, برا بھی آئے گی, پریشانی بھی آئے گی, اب پھر یہ کہ جب یہ سارے واقعات ہیں, یہ بھی ضروری نہیں انسان کے سمجھ میں آئے ساری بات آ جائے گی, آپ تشریف لائیں کچھ نصیحت فرمائیں, تو میں تو ناراض کر دوں گا آپ کے سامنے کیا بول سکتا. تو بھائی اب مجھے یہ سمجھ نہیں آئی بات, الحمدللہ حضرت کی برکت سے کچھ بات نکل آئے زبان سے, ایمان بھی آیا نئی اچھی زندگی کی سہل, حمال سہلا بھی آئے, لیکن اب اچھی زندگی نہیں آئی. آدمی کہتا ہے یہ وجہ کیا ہے, میں نے بتایا گاڑی تو چلے گی, دشواری بھی آ رہی ہے, پریشانی بھی آ رہی ہے, بیماری بھی آ رہی ہے, یہ بھی جا رہا ہے, وہ بھی جا رہا ہے, ہر چیز زندگی کا تانا وانا چل رہا ہے, تو چلے گا گاڑی چلے گی تو ہر چیز تو نظر آئے گی, تو پلیٹ فارم تو بدلتے ہیں. اب یہاں آدمی ذرا گھبرا سکتے ہیں, یار میں نماز بھی پڑھتا ہوں, روزے بھی رکھتا ہوں, یہ میرے ساتھ یہ کیوں ہو رہا ہے؟ ابھی کام شروع ہو گیا, بتایا ایمان ہمارے سارے نے کام کیا, یہاں گیا نا, کوئی تیسری چیز ضروری ہے اس کے لیے, جب تک وہ تیسری چیز نہیں آئے گی نا یہ دونوں بھی فیل ہو جائیں گے. یاد رکھو اب صوفی حضرات ہیں, غور کر لیں, اگر وہ چیز پیدا نہیں کریں گے تو یہ دو بھی گئے. کیوں بھیا؟ ہمیں تو بتایا تھا مولانا صاحب نے, پیر صاحب نے, کہ آپ ایسے کر لیں گے تو نمازیں شروع کریں گے تو یہ ہو جائے گی, تو فلاں ہو جائے گی. اب اس کو سمجھ نہیں آ رہا کہ بھائی بس تو کہتے ہیں جی پہلے اچھے تھے, اب تو زیادہ کام خراب ہو رہا ہے. اچھے خاصے یار پہلے ذکر نہیں کرتے تھے, حضرت صاحب نے پکڑ لیا, کس کام پہ لگا, ہم کہا چلو ابھی زندگی بدلے گی, کوئی دکان چلے گی, گھر میں ماشاء اللہ لڑائی شڑائی بند ہوگی, اور کوئی کاروبار اور ٹھپ ہونا شروع ہو گیا. تو بس یہ ہے معاملہ, تھوڑا سا سمجھ آ جانا یہ بات. جب تک تیسری چیز نہیں پیدا ہوگی اسی پہ انسان ختم ہو جاتا ہے. یہ تو بہت دیکھو برباد ہو جاتے ہیں, پیچھے چلے جاتے ہیں. کافی سالکین ہمارے دوست احباب بھی اس لیے چلے جاتے ہیں, وہ بیچارے آتے ہیں ذکر شکر کرتے ہیں, جب وہ پرابلم ختم ہی نہیں ہونے کے, چھوڑو جی کیا فائدہ ذکر میں جانے کا, ذکر ہوئے گا تو ہم کچھ اکثر پلیٹ فارم سے پیچھے ہوتے چلے جاتے ہیں. حالانکہ یہ بات نہیں ہے, زندگی بہترین ہے, वो उस जिंदगी को समझ नहीं रहा कि पागल कंपेयर, क्योंकि ये ईमान जो है ये इनविजिबल आपको खुशी देता है। याद, मैं कह रहा हूं ना, ईमान के बाद जिंदगी में खुशियां आ जाती हैं। वो कौन सी खुशी है? इनविजिबल, जो ना नजर आने वाली खुशियां हैं, वो जीव खुशी होती है ईमान की। सुभानअल्लाह, ईमान की जीव खुशी होती है। जी ईमान वाला तो खुश रहता है, वो बैरूनी जो कारकुन है उस पर असरात, उस पर असर नहीं करते हैं, वो उसके लिए खुशी और गम का बाइस नहीं होते हैं। अंदरूनी खुशी उसको ऐसी होती है, वो उनको भी जाहिर कर देती है। ईमान बड़ी चीज है, इनविजिबल चीज है। अब ये है कि वो जो देख रहा है बैरूनी चीजों को देख रहा है कि यार हालात मेरे बदल नहीं रहे, काम कुछ हो नहीं रहा, क्या किया जाए। इसमें वजह उसकी एक है दोस्तों, तीसरी चीज उसके पास नहीं है, और वो है उसने अल्लाह ताला की हिकमत को तस्लीम नहीं किया। अगर उसके साथ साथ ईमान और इमार साहा के साथ अल्लाह की हिकमत को भी तस्लीम कर लेता तो सुभान अल्लाह, मामले खत्म हो जाते। भाई मुझे ये क्यों हो गया, भाई मुझे फला ये क्यों हो गया, मुझे ऐसा क्यों नहीं हुआ, इसका क्या मतलब है, अच्छा जी इसकी क्या लॉजिक है, इसके पीछे क्या है जनाब, इसकी हिकमत क्या है जनाब, हमें पहले ये समझें। ये हकीकत ये है कि इंसान जब इस स्टेज पर आता है तो याद रखें उन चीज़ों से भी हाथ धोना शुरू हो जाता है जो अल्लाह ने उसको बरकतें दी हैं, उससे भी फारिग हो जाता है, उससे भी खत्म हो जाता है। और ऐसे हालत अल्लाह को बहुत नागवार है, बहुत नापसंद है कि बंदा खड़े हो कि उसके निज़ाम ज़िंदगी, ये निज़ाम खल्क जो चल रहा है उसके अंदर कोई डिस्टर्बेंस कर रहा है और उसमें कोई तगीर पैदा करे। इसको मतलब तू खुदा है या वो खुदा है? तुझे जो चार नमाजें पढ़नी है तू अपनी हुकूमत चलाना चाहता है, अब तू अपनी मर्जी से जिंदगी चलाना चाहता है। अगर तू ईमान और अल्लाह ने तुझे तौफीक दे दिया, बंदे का काम है बंदे की हर उसके फेल से तावन करना जो अल्लाह ताला दे रहा है। हदीस कुदसी है, अल्लाह ताला फरमाते हैं जिसका मफहूम है कि जो मेरी कजा पे राजी नहीं, जो मेरी कजा पे राजी नहीं, मेरे हालात पे राजी नहीं है, तो उसको चाहिए कोई और खुदा बना ले, किसी और परवरदिगार को तलाश कर ले, मेरी कजा को राजी नहीं हो सकता, जा किसी और से ले ले। जो कुछ होगा बंदे का काम है बंदगी, उसको तस्लीम करना और खुशी से तस्लीम करना, तब ईमान की खुशी आएगी। उस पर क्यों और क्या और कब क्यों, मैं क्यों बीमार हुआ यार, ये हमारे साथ ही क्यों ऐसा काम लगा है यार, हमारे काम ही क्यों रुके हुए हैं यार, हम ही परेशानी में आना था, हमारे साथ ही मुसीबत होनी थी। अच्छा कहा यार हमारा रमजान जा रहा था, हम ही बीमार होना था, देखो इतना गुनाहगार आदमी यार, उसके तो सब काम चल रहे हैं, हमने नमाज शुरू की तो हमारी भी मुसीबत आनी थी। ये तगीर पैदा कर दिया उसने अल्लाह के सामने, उसने एक ऐसा इस्तखासा ऐसा मुकदमा पेश कर दिया कि अल्लाह तू ये क्यों कर रहा है। यहाँ एक वाक़ा याद आता है, एक बहुत बड़े बुजुर्ग से सुना था मैंने, किताबों में मौजूद है, शेखुल हदीस थे कराची में, उनसे ये वाक़ा सुना था, दिल करता है आपको सुना था ताकि और इसलाह हो जाए हमारी। भाई ऐसे नहीं करना चाहिए इंसान को, नामुकम्मल है वो इंसान जो इस पे आना, क्योंकि जो दिया वो भी जाते हैं इंसान के पास। अल्लाह ने बड़े बड़े इनाम दिए इंसान को, कम इनाम है कि हमें इमाम नमाज की तौफीक दे रहा है। पूछो ना किसी काफिर से, उसको मिलती है तौफीक, ना मानने वाले से पूछो कि अल्लाह को सजदा कर सकता है, सुभान अल्लाह एकदम कह सकता है, और क्या लज्जत है सुभान अल्लाह की। जब हम यहाँ सुभान अल्लाह कहते हैं इसकी लज्जत फरिश्ते लेते हैं, आपको समझे, यानी हम ही नहीं ले रहे। जब आप जिक्र अल्लाह करते हैं तो हकीकत में हम इसकी लज्जत नहीं ले रहे, इसकी लज्जत का मतलब तो अभी फरिश्ते ही ले रहे हैं, लज्जत ले रहे हैं। तो उज़मी पे आते हैं ना देखने के लिए, यार कौन है जो हमें इतनी बेहतरीन डिशें खिला रहा है, देखो तो भाई कौन से इंसान है, किस मस्जिद में बैठे हैं, ये क्या क्या काम कर रहे हैं, ये तो मस्त कर दिया आसमान वालों को इन लोगों ने, तभी तो ज़ियारत पे आते हैं। ये वाक़ा है हजरत एक बहुत बड़े अल्लाह के वली गुजरे हजरत कबीर रहमतुल्लाह अलैह, बहुत बड़े साहिब कश्त, बहुत ऊंचे बुजुर्ग थे, ज़्यादा मैं उनके बारे में नहीं जानता। वैसे बुजुर्गों के अपने पे मकामात और स्टेजेस होते हैं, अब्दाल भी होते हैं, खुतब भी होते हैं, गौस भी होते हैं, अल्लाह ताला उनको नवाजा होते हैं बड़ी बड़ी चीज़ों से, कितने अलूम होते हैं, क्या काम होते हैं, क्या कुछ होते हैं वो तो अल्लाह ही जाने, लेकिन जो हैं वो बहुत बड़े इंसान को समझा जाता है अल्लाह की तरफ से, रुतबे दिए गए। इसी तरह यह जो हजरत कबीर रहमतुल्लाह थे, जो ये बहुत बड़े बुजुर्गों में थे, क्या मुकाम था उनका, कुतुब शाह थे, गौस थे, वल्लाहु आलम क्या थे, लेकिन उनका मुकाम यहाँ से इस वाक़े से पता लगता है क्या होगा। उनके भांजे ने यह वाक़ा लिखा है जो किताब में मौजूद है। वो कहते हैं कि मैं एक दफ़ा अपने माऊ से मिलने गया, जैसे जाते हैं घर में भांजे मिलने, बिला तकल्लुफ में जब अंदर दाखिल हुआ उनके कमरे के अंदर, तो मैं तो एकदम शक हैरान और परेशान, आज तक ये मंजर ही नहीं देखा मैंने, ये कभी हालत नहीं देखी थी, वो तस्वर मेरे नहीं आ रहा था, ये क्या क्यों, मैं ना पीछे जाने वाला ना आगे जाने वाला, मुझे समझ नहीं आया मैं करूँ क्या। मैं देखूँ हसरत के साथ क्या कि एक ऐसा आदमी बैठा है कि जिसको मैंने ना जिंदगी में देख ही नहीं सकता, ऐसा आदमी था, इतना हजूम, इतना जहीम, इतना जहीम, इतना तावड़ा लंबा चौड़ा पत्नी था इंसान शक्ल में, और हजरत और उनके मुंह मिले हुए आपस में और गुफ्तगू कर रहे हैं, तो वो उनसे कुछ कहता है, वो उनसे कुछ कहता है, मैं तो इतना दंग रह गया, परेशान रह गया कि मुझे तो सूझी कुछ नहीं कि मैं कुछ समझूं, मैं उस आदमी के बारे में सोच रहा हूं यार ये आदमी कौन। बस ना वो तब मैं अब ये फिर मेरे दिल में ख्याल आया कि ये जो आदमी आया कहां से, क्यों इस तरह से कैसे आया होगा, मैं ये सोच रहा हूं, चलो अच्छा अब देखता हूं निकलेगा तो सही ना, तो तभी बात करूंगा, मैं देखो निकलता कैसे ये आदमी, इस तरह से कैसे निकल जाएगा, अभी मैं ये सोच रहा हूं। तो इतने उनकी गुफ्तगू खत्म हुई, बात बात खत्म करके मैं क्या देखता हूँ, दरवाजे की बात थोड़ा खिड़की थी उसमें से निकल रहे हो, भाई ये तो भैया अजीब चीज है, मैं तो दरवाजे की बात सोच रहा था, ये तो खिड़की से निकल गया। तो खैर होश ठिकाने लाया आपने थोड़े के बाद, मामू को सलाम अर्ज किया, जरूरत करके पूछी कि मामू ऐसा आदमी तो मैंने कभी देखा नहीं, कौन था, जानते तो था मामू का मुकाम तो जानते थे, मुकाम के बुलंद आदमी जहर खुद भी बुजुर्ग ही होंगे। कहते हैं हाँ भाई ये हैं एक इंसान है, हम कुछ बताएंगे, मैं तो बड़ा परेशान, मैं तो कभी ऐसा देखा नहीं। कह रहे भैया तुम पूछ रहे तो बता देते हैं, तुम ये जो है ना समंदर बहरुल काहिल, इसको इंग्लिश कहते हैं पैसिफिक ओशन, एक गिट क्या है, एक बारिश क्या है, एक नहर, आप जानते हैं वो तो एक दुनिया है पूरी, पैसिफिक ओशन हमने पढ़ा है, हम पढ़ते थे तो सब्जेक्ट मेरा यही था अल्हम्दुलिल्लाह, जियोलॉजी और आसमान और सितारों को देखना। तो उसमें जब ओशन हमने पढ़ा तो हैरान हो गए, एक दुनिया क्या है इस समंदर के अंदर, और हकीकत में साइंस अब तक पूरी इस दुनिया को नहीं जा सकी जिसमें तो हम घूम रहे थे, लेकिन समंदर एक ऐसी दुनिया है, ऐसी ऐसी मखलूक है और ऐसे ऐसी उसके अंदर चीज़ें हैं कि अभी तक साइंस उसको पा नहीं सके, मैं जो हम पढ़े हैं यूनिवर्सिटीज में पढ़े, तो अभी तक रिसर्च हो रही है और नई नई चीज़ें निकलती हैं। तो फरमाया कि ये जो बहरू कायल है ना पैसिफिक, अल्लाह ताला ने इसको इंचार्ज दिया हुआ है, ये चार्ज है इसका, इसको संभालता है, बोले सवाल अल्लाह काम है कंप्यूटर, तो भाई कोई चीज ही होगी ना भाई, क्या दिया हुआ है बहरुल काहिल का, इसको पूरा चार्ज दिया, इंचार्ज है वहां का, उस दुनिया को संभाले हुए ये, और वहीं एक जजीरा है उसमें वही रहता है उसको। मामू ये कहता हाँ, लेकिन बड़ा अफसोस हुआ भाई हमें आज इससे बात करके, क्यों मामू, कहते इसको तो नहीं मैंने बताया। अब ये देखें मामू को तो हमसे ही बड़ा था, मुझको भी जानते थे इससे मुझे क्या चीज़ें, अल्लाह ने उनको इतने दर्जे पर रखा होता, किसको नहीं मैंने बताया, परेशान होगा मेरे बेचारे का हालात सही नहीं है, हैं मामू इसको क्या हुआ, सुनने वाला वाकई दोस्त, तो बात तो ये अब तुम्हें क्या बताएं, समझ जाओगे, हाँ मामू समझूंगा, क्या हो बेचारे क्यों परेशान है, ये तो बड़ा माशाल्लाह तुम रहीम इंसान जी, कहते नहीं भाई परेशानी की बात है इसके लिए बहुत ज़्यादा, मैं तो नहीं बताया इसको, अगर बता देता तो बेचारा यहीं ख़त्म हो जाता, तो मैं चलो जान ही दे उसको, क्यों مجھے بتاؤ کیا بات ہے. تو بات یہ ہے بھائی, اللہ تعالیٰ نے اس سے رتبہ لے لیا ہے جو اس کو دیا تھا, چھین لیا. آپ نے نہیں بتایا, کہتا مجھے اجازت ہے میں بتا دوں اس کو جا کے. سبحان اللہ. اچھا ہاں جاؤ بتا دو, تم بتا دو, پتہ چل جائے گا اس کو, تم بتا دو پہلے بتا دو. میں نے پوچھا ہم سے کہ ماموں یہ کیوں, اللہ تعالیٰ نے رتبہ کیوں لیا, کیا معاملہ کیا تھا؟ تو میں کہتے ہیں کہاں, کہتے فلاں جزیرے میں. تو اللہ کرے ایسا کرم کیا, ماموں نے کہا بس باتیں باتوں میں ماموں, میں جو آپ ہوش میں آئے میں اس جزیرے پہ تھا, کیسے پہنچے گا مجھے نہیں پتا, شاید ماموں نے کہا تو بتا دو, شاید ایسا تصرف کیا ہو مجھ پہ جزیرے پہنچ. وہ جزیرہ بھی عجیب تھا. تو جب میں جزیرے پہنچا تو وہ آدمی چلتا آ رہا ہے, کہتا بھائی تم یہاں کہاں آ گئے, تم یہاں کیسے پہنچ گئے, مجھے پہچان گیا. میں کہا بھائی ایک خبر لے کر آیا ہوں آپ کے لیے. کہتا کیا خبر ہے؟ کہتا دل تو نہیں کرا, ماموں نے آپ کو نہیں بتایا لیکن میرا دل کرتا ہے میں آپ کو بتاؤں. کہتا کیا خبر ہے, کیا چیز ہے؟ کہتا بھائی آپ کا رتبہ ختم ہو گیا, اللہ تعالیٰ نے آپ سے رتبہ لے لیا, ان کے اعلان ہو جائے گا اس کا. بس اس کا تو کہتا حال ہی خراب. اتنا رویا اتنا رویا کہ جس کی گھڑیا کے کہتے ہیں میرے پاس الفاظ نہیں, میں آپ بتا سکوں کتنا رو سکتا کہ اتنا رو رہا تھا کہ ایسا لگتا تھا کہ پورا سمندر اور پورا بحر کرس اس کے ساتھ رو رہا ہے, ہر مچھلی رو رہی ہے, ہر پرندہ رو رہا ہے, پوری دنیا سے لگتی تھی مجھے کے ساتھ رو رہا ہے. اس کے دھاڑے مارنی اور چیخنا, اس کا سجدے میں پڑھ کے سر ہی نہیں اٹھایا, اس زمین بالکل بھیگ کے اس کے رونے سے. میں ڈر گیا اللہ کیا ہونے والا ہے, کیا ہوگا کیا. سبحان اللہ, اللہ کی طرف سے آواز آئی کہ بندے جا میں نے تجھے معاف کر دیا, لیکن ایک بات سن لے کہ تیرے رونے پہ معاف نہیں کیا تجھے. سبحان اللہ, کہ تیری گریا پہ معاف نہیں, یعنی تیری گریا بھی اس گناہ کی باب میں کچھ نہیں تھی جتنا تو رویا ہے, یہ سبب نہیں ہے تیرے معافی کا. اصل میں نے معاف تو اس لیے کیا ہے کہ تجھے دیکھ کے آسمان کے فرشتے جو بے ہوش ہو گئے تھے رودر دیکھتا, انہوں نے جس طرح گریا کیا ہے ان کی گریا کو میں نہیں دیکھ سکا, تو میں نے تجھے معاف کرنا دیا, ورنہ تیرا گناہ ہے تجھے معاف نہیں کرتا. ہوش ہوش آیا اس کو, تو میں نے کہا بھی بات یہ ہے, مجھے نے مسئلہ سمجھاؤ کہ کیا معاملہ ہے. کہتا پوچھو نہ تو اچھا, لیکن تم میرے شیخ کے بیٹے, میں بتاتا ہوں. کہتا ہوا اس طرح, کیا تیری بیوقوفی دیکھیں ہم, کہ کچھ دن ہوئی یہاں بارش ہوئی تھی, پھوار پڑی برسی, تیز نہیں تھی پھوار پڑ رہی تھی, تو میں نکلا اپنے گھر سے, میں نے پھوار کو دیکھا, پھوار سمجھتے ہیں نا اس کو انگلش کہتے ہیں ڈرزلنگ, فاسٹ ٹرین ہوتی ہے ڈرزلنگ ہوتی ہے. تو میں نے کہا یا اللہ یہ سمندر ہے بحر کاہل ہے, اس میں تھوڑی تھوڑی آپ پھوار ڈالنا ہے, اس کا یہاں کا فائدہ, ہزاروں لوگ بیچاری زمینیں خشک پڑی ہیں دیکھیں افریقہ میں ادھر ادھر, تو یہ وہیں ہو جاتی تو اچھا ہو جاتا. بس اتنا میں نے کہا تھا, اتنا دخل دے دیا انہوں نے اللہ کے نظام کے اندر, کہ تیری جو جتنا بڑا آدمی ہوتا ہے اس کی پکڑ بھی, اگر کوئی آدمی نمازی ہو گیا تو اس کی پکڑ نمازی والی ہوگی, اگر کوئی انسان متقی ہو گیا اس کی پکڑ متقی والی ہوگی, اگر کوئی عالم ہو گیا اس کی پکڑ, وہ دوسرے سے مقابلہ نہیں کر سکتا عالم, کہ جی یہ تو سنت پہ عمل نہیں کر رہا میں کیوں کروں. تیرے مقام میں اس کے مقام میں فرق ہے, یاد رکھیں ایک چیز, ایک حافظ قرآن ہو گیا اس کی پکڑ اور ہے, ایک حافظ قرآن نہیں اس کی پکڑ, ایک جانتا ہے دین کو پورا اس کے بعد وہ کام کر رہا ہے, علامہ فرمائے اس کی پکڑ بھی اسی مقام کی ہوتی ہے. یاد رکھیں جس مقام پہ جس سطح پہ انسان کو اللہ تعالیٰ لے کے جاتے ہیں آخر میں گرفت بھی اسی کی ہو. سب سے پہلے تین آدمی کو سوال کریں گے پوری کائنات, پتہ ہے آپ کو جو سب سے بڑے بلند آدمی ہوں گے پہلے, میں پتا ہے بلندی سے چلتا ہے کام, کیونکہ اس پہ انعامات زیادہ ہوتے ہیں, اس پہ انعامات دنیا کے زیادہ ہیں,
کیا تھا؟ ایک عالم کا مقام جو بتایا اللہ تعالیٰ نے، کوئی کیا مقابلہ کر سکتا ہے اس کا؟ کوئی کر سکتا ہے؟ ایک حافظ کا مقابلہ کوئی کر سکتا ہے؟ مجھے بتائیں. تو اسی طرح تیئیس مقامات پہلے اس پہ بات کر چکے ہوں. پھر اسی مقامات کی وجہ سے کہ اتنے انعامات کے بعد تو نے یہ گناہ کیا. سب سے پہلے تین آدمی بلائیں گے اللہ تعالیٰ، عالم حافظ قاری جو ہوں گے اس مقام کے، جو قرآن سے تعلق رکھتے ہیں، روز قیامت ان کو بلائیں گے. تو کیا تھا؟ کیسی مت، بہت بڑا عالم تھا جناب، میں تو قرآن پڑھتا تھا، یہ کرتا تھا، وہ عالم تھا. عالم کا کام ہے ہر وقت ماشاء اللہ اس پہ بیٹھنا ہے، دین پھیلانا. اچھا کس کے لیے؟ کیا کہتے ہیں؟ اللہ تیرے لیے. کہتا اب بھی جھوٹ بول رہا ہے، اس وقت بھی اپنے آپ کو دھوکہ دیتا رہا، اس وقت میں نہیں سنبھلا، اور اب بھی تو میرے سامنے بات کرتا ہے. تو سارا کچھ جو تو نے کیا تھا وہ میرے لیے نہیں کیا تھا، تو بھی جانتا اچھی طرح، اپنے رب کے لیے نہیں کیا، وہ تو غیر کے لیے تھا. اس میں تیرا اللہ کا تو اس میں محمد، وہ تو نام لیتا تھا تو میرا، مطلب تو تیرے بہت تھے. دنیا تو نے کمائی، شہرت تو نے کمائی، مال تو نے کمایا، بچوں کو تو نے پالا، اسی سے سب سے بسلا وہ زیر زندگی نہیں تھی. سب سے پہلے سب جہنم ملے جائے اس کو، اتنے درجے کا آدمی بتائیں، اور سن نبی ہیں، میں مقام مقدار ہوں. تو جتنا انسان بلند ہوگا، ایک ذاکر ہے تذکیہ کر رہا ہے، اس کا مقام اسی پر. کمپیئر آپ نہیں کر سکتے، ایک ذاکر کمپیئر نہیں کر سکتا، اس لائن میں آنے کے بعد مقابلہ نہیں کر سکتا. جی وہ تو سنو تو پابند نہیں کرتا، میں کیسے کروں؟ آپ کی احتیاط اس سے کہیں بڑھ جائیں گے، آپ کے لیے لازم ہو جائے گی، جو چھوٹی سنت ہے وہ بھی لازم ہو جائے گی، ہم کریں اس پہ عصمت آ جائے گی اس پہ. اس چیز کا خیال رکھیں، جتنے درجے بلند ہوتے ہیں انسان کے، اتنے انعامات بھی اللہ کے بلند ہوتے ہیں، اس کے حساب بھی بلند ہوتے ہیں. تو اس نے کہاں مار کھائی، اتنے درجے پر کیا عبادت ہوگی اس کی، کیا مقام ہوگا اللہ کے نزدیک، کیا کچھ ہوگا. تو یہ اس کے نزدیک ماں، میں اور آپ کہتے ہیں جاہل آدمی ناکارا، جس کا جس میں بےکار آدمی بیٹھا ہوں آپ کے سامنے، میں بکواس کرتا رہوں تو میری بکواس تو چل جائے گی، لیکن ایک آدمی جو نیک سہلا عابد باقاعدہ بزرگ ہو، اس کی تو نہیں چل سکتا، اس کی تو چھوٹی چیز نہیں ہے. تو یہ ہے حکمت اللہ تعالیٰ، آپ سمجھ آ گئے حکمت کیا ہے؟ کبھی بھی جو انسان زندگی کے دھارے پہ آ گیا، گاڑی میں بیٹھ گیا، اب گاڑی تو چلے گی، پلیٹ فارم سے نکل پڑی ہے، مختلف چیزیں دیکھیں گے آپ، ہر جگہ مختلف آئے گی، بڑھتی جائے گی بڑھتی جائے گی، گاڑی چلتی جائے گی، سفر ہوتا رہے گا، نئے درخت، نئی چیزیں، نیا ماحول، نئی زمین، نئی چیزیں. زندگی کی گاڑی جب تک چلے گی ہمارے حالات بدلیں گے، کبھی بیمار پریشان، کبھی اونچا کبھی نیچا. اس میں ہے سب کچھ کیا چیز ہے؟ اللہ کی. میں بیمار کیوں ہو گیا؟ اللہ کی حکمت. جب حکمت آ گئی، ایمان آ گیا، ہمارے سہلا آ گیا، حکمت آ گئی، وہ انسان دنیا میں نہیں رہتا، پھر وہ جنت میں رہتا ہے، وہ جنت میں رہتا ہے. اس کو کھانے کو نہیں ہے لوگ، یا اس کو کھانے کو نہیں ملتا بیچارے، ہر وقت قرآن پڑھتا رہتا ہے بیچارا، بچوں کو پڑھاتے کھان، اس سے پوچھو کتنے لذت لے رہے ہو نہ کھانے کے اندر. اگر یہ تیسری چیز آ گئی، کیوں؟ اللہ کا اس کو معلوم ہے کہ جو کام میں کر رہا ہوں، جو قرآن میں پڑھا رہا ہوں، جو علم لوگوں کو سکھا رہا ہوں، اس کی عظمت اتنی ہے، اللہ چاہے تو میں ہاتھ ماروں تو یہاں سے چشمہ پیدا کر دے، یہ بہت بڑا کام ہے. لیکن مجھے اس مفلس میں جو رکھا ہے، یہ اس کی شان ہے، یہ اس کا کرم ہے، یہ اس کی حکمت ہے. اس کو تسلیم کر چکا ہوں میں، مجھے اس میں مزہ آ رہا ہے. اس کو تسلیم جب کر لیتا ہے آدمی، تب زندگی کا ایک نیا مزہ شروع ہوتا ہے، وہ ایمان کا بھی مزہ آتا ہے اس میں، عمل صالح کا بھی مزہ آتا ہے، اور سبحان اللہ اللہ کی رضا کا بھی مزہ آنا شروع ہو جاتا ہے. سمجھے بات؟ اب جو مقصد میں تھا، یہ تمہید تھی میری بات کی، ابھی تو ذکر بھی کرنا ہے، یہ کیا تھی؟ تمہید تھی، یعنی کیا؟ انٹروڈکشن تھا. اب تو انگریزی دانے تو انگریزی میں سات پات میں بات کرنی پڑتی، انٹروڈکشن تھا آپ کے لیے. اصل معاملہ پہ، ہم تو رمضان میں آئے ہوں، فقیر ہیں، محتاج ہیں، کسی گھر آئے ہوئے ہیں، بہت بڑے انسان کے جیسے آتے ہیں، جب بہت بڑے بادشاہ گئے ایک فقیر چلا جائے، تم تو فقیر ہیں، لوٹے چھوٹے ہیں، مہاجر، تو ایک بہت بڑی چیز کے اندر آئے ہوئے ہیں، تو مہمان ہیں. کس کے مہمان ہیں؟ رمضان ہمارا مہمان نہیں ہے بھائی، لوگ کہتے ہیں رمضان مہمان، ہم رمضان کے مہمان ہیں، بولے سبحان. رمضان کہاں جاتا ہے؟ سارا سال نہیں جاتا رمضان، تو یہی رہتا ہے، पूछे जाओ लोगों से, जाओ पूछो जिनके घर रहता है, निकलते ही नहीं। हम हैं रमजान के मेहमान, हम चार दिन के लिए इसके पास आए हैं, 30 दिन के लिए, लेकिन जो लोग सारी जिंदगी के लिए इस पास आते हैं वो तो उसके साथ ही है, उनका रमजान कहाँ गया? यही बहाने चलती हैं उनको अल्हम्दुलिल्लाह, और यही रहमतें होती हैं, यही बरकतें होती हैं, यही दुआएं कबूल होती हैं उनकी, फिर उनका रमजान नहीं जाता, ये तो हमारा चला जाता है 30 दिन के बाद। अब जी जो रमजान दिया है ना मेरे भाइयों, ये सारी की सारी हिकमत पे मबनी है। कम टू द पॉइंट, ये सारा का सारा किस पे मबनी है? ये सुबह रोजा क्यों रखें, इस वक्त क्यों ना खाएं, इस वक्त पानी क्यों पी लें, अब इस वक्त क्यों हम ये करें, सारा क्यों ही क्यों है ये रमजान? बीवी तो हलाल चीज क्यों छोड़ दें, अच्छा दिन में छोड़ दें, रात क्यों नहीं चढ़े, अच्छी चीज क्यों कर लें, 20 तरह 10, इस वक्त क्यों पढ़े फलां, भाई क्यों ही क्यों है सारा इसमें? अब कुछ समझने में बैठे तो फिर वो आम बात सुनते, रमजान का ये फलसफा है, फलसफा कोई फलसफा नहीं, इसका इसकी हिकमत है। बोले सुभानअल्लाह, कोई अल्लाह की हिकमत को फलसफे बयान कर सकते हैं आदमी? अक्सर लोग तकीर करते हैं, हाँ जी रमजान के फलसफे में बात होगी, रमजान का फलसफा बताया जाएगा, रोजे का फलसफा, फलसफा क्या बता रहे हैं? जिससे सेहत की बड़ी अच्छी होती है, इंसान की सेहत बदल जाती है और उसके पेट सही हो जाता है, उसका फलाओ साइंस ने ये बताया फलसफे, असल इसकी हिकमत कौन पहुँच सकता है इसका, रमजान की हिकमत क्या है? तो ये सारे हिकमत में मबनी है, और ये क्यों हकीमत में मबनी है? ये रमजान हमारे लिए है, इससे हमारा ताल्लुक है, इसलिए मबनी है कि अल्लाह ताला 30 दिन हमें ये प्रैक्टिस करा रहे हैं रोजा रखा के, कि तू इस अमल पे यकीन कर ले कि अल्लाह की हिकमत भी होती है। ये है इसका मसला, कि दो तो तुम्हें रख के सारी जिंदगी गुजार रहे हो, अल्लाह ताला कहता है ईमान तेरे पास है, हमारे साला भी है, लेकिन सारी जो तू जिंदगी गुजार रहे ये लड़ाई वाली गुजार रहा है, क्यों? कब की जिंदगी गुजार रहा है, क्या है, क्यों है? तो अपने रफ्स के साथ झगड़े करता रहता है हर वक्त, तो इसीलिए हमने रमजान दिया कि जब तू रोजे में जाएगा, रोजे को खुशी से रखेगा, उस पर सब काम करेगा, उसमें तू नहीं पूछेगा कि क्यों कब, चुप करके सहरी खा लेगा, चुप करके खोल देगा, चुप करके हराम को हलाल समझेगा, हलाल सब करता चला जाएगा, जिस तरह तू करता चला जा रहा है, बताया जा रहा है कि बाकी जिंदगी भी ऐसे गुजार, तो तू रमजान वाली जिंदगी गुजार के जैसे तू तो ताजा होता है, बाईमान होता है, ऐसे जब तू अल्लाह के पास आएगा ऐसी जिंदगी गुजार के, तो तू ऐसे आएगा बिल्कुल ईमान वाला, जैसे रमजान से आदमी निकलता है। अब कोई पूछा है सुबह किसी आज तक किसी मौलाना से मसला पूछा, ये सुबह सहरी क्यों करूं, शाम को इफ्तार क्यों करूं, इसको हलाल क्यों करूं, इसको कोई नहीं पूछा, बस सहरी का टाइम देखता है, खाया इफ्तार के देखा रमजान भागे जा रहा है, इधर जा रहा है, उधर जा रहा है, करे जा रहे नहीं करे जा रहे, हम लोग पूछते हैं, यही तो बताने अल्लाह ने कि इसी तरह सारी जिंदगी को गुजारो, बीमारी दे रहा खुशी दे रहा हम नहीं दे रहा ये दे रहा हूँ, गाड़ी की टक्कर हो गई, फला हो गया, मकान गिर गया, पानी टूट गया, नलका आ गया, कोई सब अल्लाह की रहता भाई, अल्लाह की हिकमत नहीं है, दुआ से मना नहीं किया, या तो शक खुला है, दुआ से तो नहीं मना किया, उस पर यकीन करो कि तो अल्लाह की हिकमत है, जो हो रहा ठीक है, क्या करें, उससे ही अल्हम्दुलिल्लाह जी होना चाहिए, उसके पीछे क्या है वो मैंने आपको बता ही दिया, वाकई सुना दिया, लो एक हिकमत सुनने रमजान की मैं आपको बता देता हूं, वही बड़ा काम की बात है, एक हिकमत ही बता देता। अच्छा ये क्या बात, अल्लाह ताला ने रमजान शुरू करके सारे वाकात आ रहे हैं हदीस में, शैतानों को बंद कर दिया, किसको बंद किया, जो हमारा पक्का दोस्त याद आता है कभी कभी रमजान में दोस्त याद आ ही जाते हैं ये दोस्त था वो बंद हो गया हमारा, नफ्स को लगा दिए पीछे, इंशान को बंद कर दिया। अब मैं पूछूं हिकमत, अब मैं पूछूं उसके लॉजिक, हिकमत है लॉजिक, ये क्यों है, नफ्स तो है, इंशान क्यों है, ये अल्लाह की हिकमत है, इस हिकमत का राज खोलें, देखें थोड़ा सा पर्दा हटाते हैं इस पर से, पता लगेगा आप। शैतान को अल्लाह ने कैद कर दिया, इस पर सारे जो शैतान थे, बड़े शैतान भी थे, छोटे भी थे, बदमाश बड़े बड़े ऊंचे, सबको बंद किया उसने, खबीस शैतान लॉक्ड। अब क्या वो शैतान जो बंद, उनको नजारा आप देख लें, आजकल की तकलीफ हो रही है भाई नमाज पढ़ने में,
इतनी तकलीफ आपने हो रही है कि आप सुबह से लेकर शाम तक भूखे रह रहे हैं, प्यासे रह रहे हैं, कुछ नहीं करते। आम दिनों में आप ईशा की नमाज नहीं पढ़ते, मैं ईशा की नमाज पढ़ता, आप 22 तराफियों के लिए से भागे जाते हैं जैसे कोई वहाँ खैरात बट रही है, प्लाट बट रहे हैं, मस्जिदें फुल होती हैं। ये क्या बात है, कोई नमाज नहीं छूटती, सारी नमाजों में आ रहे हैं, कुरान से चिपटे हैं, जिक्रों से चिपटे हुए हैं, नेक काम की तरफ जा रहे हैं, हराम से भाग रहे हैं, किसी तरह बात नहीं सुनते हैं किसी की, हर चीज़ को गलती हो रही तो उस पर एहसास कर रहे हैं। ये क्या हुआ, चंद दिनों में दुनिया ही क्यों बदल गई, एक चांद क्या आती। वजह उसकी ये है कि सारा काम जो कराते हैं कौन कराता है, मलून शैतान कराता है। ये सारी चीजें जिंदगी में हमारे काम जो हमारे घड़ता है ये कौन है, शैतान ने। नमाज वो नहीं पढ़ने देता, कुरान वो नहीं पढ़ने देता, नेक काम वो करने देता, अल्लाह ताला ने उसको कैद कर दिया, लॉक कर दिया। समझ आ रही बात, जब वो लॉक हो गया तो हम फ्री हो गए, नफसी रह गया ना, एक नफ्स को ठंडा कर दिया भूख के साथ, हम बिल्कुल फ्री हैं, हम काम वही करेंगे जो हमारी असलियत है ईमान की। सुभान अल्लाह, बोले कैसे हो सकता है कि हमारी असलियत आ गई, है ही कोई ना हमारे निगाह नहीं करने वाला, तो मजा मुझे नमाजों में ही आएगा। तहज्जुद कैसी पढ़ते हैं जैसे कि माशाल्लाह से पानी, कितने कुरान 15, कितने 10, कितने 15, चलते पढ़ते कुरान, कहाँ नमाज पढ़ने, कहाँ जी छोटे छोटे गुनाह, नहीं जी ये छोड़े, ये काम रमजान खराब हिली नहीं था कोई आदमी, स्वयं अल्लाह की तरफ बढ़े, सारे फरिश्ते बने इस वक्त, वजह उसकी शैतान। अब यहां लॉजिक समझिए आपको, बात अगली बात सुन लें, 30 दिन के बाद शैतान दोबारा आ जाएगा। अब सवाल करता है रोजा आपसे कि देखो भाई, 30 दिन अल्लाह ताला ने शैतान तुमसे दूर कर दिया, बंद कर दिया, तुम इंसान के पुत्र बन गए थे, हर काम मर्जी के अल्लाह की मर्जी के मुताबिक करते थे, तो ये राज ही खोल दिया अल्लाह पाक ने शैतानों को बंद करके, एक हिकमत अपनी छोटी सी तुम पे खोल दी है, थोड़ी सी हिकमत खोल दी इसकी, वो हिकमत ये खोली है कि सारे काम तुम्हारे जो खराब करता है कौन करता है, इसी वजह से तुम बर्बाद हो रहे हो, यही तुम्हें जहन्नुम में ले जाता है। मैंने हिकमत ये खोल दी है कि मैंने इसको कैद कर दिया, तुम सब सही हो गए। समझ आ गई बात, अब तुम जो तीसरी दिन पूरी जिंदगी तुमने गुजारनी है उस पर यही फार्मूला इस्तेमाल करो, बोलो सुभान अल्लाह, सारी जिंदगी अच्छी गुजारनी है तो यही फार्मूला इस्तेमाल करो, क्या कि शैतान को दोस्त ना बनाओ। और जिस तरह आज तो मैंने कैद किया शैतान को, लेकिन ये ताकत तुम्हें देता हूं कि बाकी जिंदगी तुमने इसको कैद करना है और ये कैद हो जाएगा, बोलो सुभान अल्लाह। क्या हिकमत बयान की है, ये एक हिकमत बताइए लगन, देखिए क्या खूबसूरत, क्या अलग है, मेरे रमजान तुम तक थोड़े रखना है, मेरा तो मामला तुम्हारी जिंदगी कितने 80 साल है, किसी की 70 साल है, किसी की 100 साल है, 50 साल है, ये तो चला जाएगा। मैं तो चाहता हूँ सारी जिंदगी ऐसी गुजरे, किसी मोमिन को अल्लाह नहीं चाहता जहन्नुम में भेजे, सारी उम्मत मोहम्मदी को बख्श देना चाहता है सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह को कोई खुशी नहीं कि कोई मोमिन ला इलाहा कहने वाला जन्नत में अपना जहन्नुम में चला जाए। कैसे अहतमाम फरमाया, कहता है मैंने तुम्हें पूरी ताकत दी है, ये तो मैंने करके बताया कि शैतान कह देता है, मैंने तुम्हें पूरी ताकत दी है और इतनी जबरदस्त ताकत दी है कि शैतान तुम्हारे करीब भी नहीं आएगा, बल्कि वो तो जल भूल के खत्म हो जाएगा, अगर तुम उसको चाहो तो जकड़ सकते हो, तुम्हारे करीब भी ना है, और जब तुम्हारे शैतान करीब नहीं आएगा तो तुम क्या बन जाओगे, मेरे गौस बन जाओगे, कुतुब बन जाओगे, मुजद्दद बन जाओगे, मेरे महबूब बंदे बन जाओगे, अल्लाह वलीनामन, तुम ईमान वाले हो तो फिर तुम्हें अपना वली बना लूंगा, दोस्त बना लूंगा, दर्जे दूंगा, जन्नत के अंदर तुम्हें बड़े इनामात तुम्हारे लिए होंगे। तो हमें समझ आ गई बात दोस्तों, क्या समझे बात, कि बकिया जिंदगी में हमने जो यहां रोजे रोजे रखे अपनी जिंदगी को कामयाब किया है, बकी जिंदगी में जो मुजाहिदा हमारे क्या है, वो क्या है कि शैतान को दोस्त नहीं बनाना और उसको दोस्त क्या, उसको कैद रखना है हमेशा अपनी जिंदगी से। अल्लाह ताला कौन सा लॉक दिया हमें, कौन सी हड़ताल ऐसी बात दी, तूने तो लॉक कर दिया था, हम उसको लॉक कैसे करें, कहते मैंने तुम्हें दिया है ताकत, वो क्या ताकत है, बस कुल्लाह कसीरा लअल्लकुम तुफ्लहू, जब तक तुम अल्लाह का जिक्र करते रहोगे शैतान तुम्हारे करीब नहीं आ सकता, उस घर में नहीं आएगा, उस जगह पर नहीं आएगा, बल्कि जहां तुम जिक्र करोगे दुनिया ऐसी बन जाओगी कि आसमान वाले उसको सूरत और चांद की तरह चमकता देखेंगे, तुम्हारी हयात बदल जाएगी। जैसे आज रमजान को दुनिया देख रही है चमकता नूर, उसकी वजह क्या है, हम
اعمال تمہارے ایسے جا رہے ہیں, چمک رہے ہیں دنیا کے اندر کہ تم چمک رہے ہو آسمانوں کے لوگوں کے لیے. ساری آسمان کی مخلوق دیکھتی کہ یہ وہی لوگ ہیں جو ایک دن پہلے تھے, ان کے کیا حال ہو گئے رمضان میں آتے. انسان کے اعمال جب ہوتے ہیں تو اتنی روشن ہو جاتا ہے. تو جس گھر میں ذکر ہو اس کا یہ معاملہ ہے, جس زمین پہ ذکر ہوگا اس کا یہ معاملہ ہے, جس گھر جس اللہ کے بندے کے دل میں اللہ کا ذکر ہوگا تو اس کا کیا معاملہ. وہاں شیطان کہاں, وہاں نافرمانی کہاں, وہاں گناہ کہاں. ہمیشہ جہاں گناہ ہوتے ہیں, جہاں بدماشی ہوتی ہیں, جہاں حرام کاری ہوتی ہیں, وہاں ہوتی ہیں جہاں اللہ کا ذکر نہیں ہوتا. وہی عالم بیکار ہوتا ہے جو اللہ کا ذکر نہیں کرتا, وہی حافظ بیکار ہو جاتا ہے جو اللہ کا ذکر نہیں کرتا, وہی انسان بیکار جو ہوتا ہے اللہ کا ذکر نہیں کرتا, وہ حاجی بیکار ہوتا ہے جو اللہ کا ذکر نہیں کرتا. جو عمل ہیں سارے بیکار ہو جاتے ہیں کیونکہ ان میں شیطان ملوث ہو جاتا ہے. شیطان جو غائب ہوتا ہے وہ اللہ کا ذکر اس کو ہوتا ہے. افضل ذکر جو ہے اللہ کا ذکر ہے, اور افضل ذکر جو ہے لا الہ. حافظ صاحب ہیں یہ ذکر جاری رکھا ہے, عالم صاحب ہیں یہ ذکر جاری کریں, حاجی صاحب ہیں ذکر جاری کریں. دنیا کے جس کام میں بھی اللہ تعالیٰ کہتا ہے اگر شیطان کو ملول ہو سے بچانا ہے, قرآن پڑھنے بیٹھے ہو پہلے ذکر کرو, اعوذ باللہ من الشیطان الرجیم بسم اللہ, پہلے اللہ کا نام لوگو تو قرآن تمہیں فائدہ دے گا, ورنہ اس میں شیطان ملوث ہو جائے گا تمہارا. کھولی اللہ کی کتاب ہے, کھولی اللہ کتاب ہے. اللہ کہتا ہے کئی لوگ کتاب پڑھتے ہیں پھر قرآن لانتے بھیجتے ہیں کیونکہ ان کے وجود میں شیطان سرکش کر رہا ہوتا ہے. غلط پیغام ان کو ملا تو قرآن سے, یہی قرآن ہے جس سے ہزاروں فرقے بن گئے دنیا کے اندر, یہی قرآن ہے جو لوگ کھڑے ہو کے دعویٰ کرتے ہیں کہ سنت کی ضرورت نہیں ہے آج, یہی قرآن ہے جس پکڑ کے لوگ کہتے ہیں کہ حدیثوں کی ضرورت نہیں ہے آج, نبی بہن کی تباہ کی ضرورت نہیں ہے. وجہ کیا ہے کہ ان کی دنیا میں ذکر نہیں تھا, کسی اللہ والے کی صحبت نہیں تھی, تو شیطان ملوث ہوا ان کی عبادتوں کے اندر. اللہ کا ذکر بہت بڑی چیز ہے. ہمارے قابلین کو دیکھیں, زندگی ان کی دیکھیں آپ, کوئی گزرا ہے رشید گنگوی رحمتہ اللہ علیہ اللہ رحمت نازلی کے ان پر, کون تھے جا کے حاجی عبداللہ رحمۃ اللہ علیہ, اللہ ان کے نور کو قبروں سے بھرے, یہیں نہ پہنچے ان کے پاس تزکیے کے لیے پہنچے. کون تھے؟ استانبی رحمۃ اللہ علیہ, سہارنپوری رحمۃ اللہ, قاسم نانوتوی رحمۃ اللہ علیہ. یہ چراغ, وہ چراغ ہیں ہمارے چمکتے ہوئے الحمدللہ, جو مشرق راہ ہیں ہمارے لیے. انہیں کی زندگی کو دیکھ لیں, ذکر اسکار کی زندگی میں کتنا تھا. ایک واقعہ ہمیشہ سناتا ہوں میں, جو میں نے اپنے حضرت سے سنا, کیونکہ وہ تو انہیں پلے تھے, میرے حضرت تو انہیں پلے تھے, وہیں رہے تھے. آپ تو جانتے ہیں ان کی تو ہسٹری اور تھی, وہیں سے لمحہ سے انہیں کے ساتھ رہے, حضرت تھانوی کے شاگرد رہے, میرے حضرت تو وہ تھے. تو انہوں نے یہ واقعہ خود سنایا. آپ جانتے ہیں کتابوں میں ہو شاید یہ واقعہ کہ ذکر کی احمد حضرت رشید گنگوی رحمۃ اللہ کے مقام کو کون نہیں جانتا, کیا کتنے بلند علمیت کے لحاظ سے. کوئی شعبہ دکھائیں دین میں جو ان کے نام سے منسوب نہ ہو, جہاں انہوں نے کام نہ کیا, جو اس میں ایک مقام نہ رکھتے. جیسے تو ان کا نام بتائیں گے, مجھے تو نہیں پتا, میں تو جاہل بیکار آدمی ہوں نالائق, مجھے تو کچھ پتا نہیں. فرماتے ہیں کہ دوپہر کا وقت تھا سخت, حضرت کی آنکھ بینائی چلی گئی تھی, اور یہ بھی قصہ ہے, خود جان کے انہوں نے بینائی صحیح نہیں کرائی. تم سے کہا کہ حضرت بینائی صحیح کرائیں, حضرت رشید گنگوی رحمۃ اللہ کی بات کر رہا. تو انہوں نے کہا بھائی ضرورت کیا ہے آنکھ بند آنکھ صحیح کرانے کی, میں نہیں کراتا, میری نمازیں چلی جائیں گی, ویسے بھی مراقب میں رہتا ہوں, ہر وقت آنکھ بند کرنی پڑتی ہے, تو پھر کیا ضرورت ہے جو آنکھ بند ہی ہوگی تو برا, میں نے تو مراقبے میں رہنا ہے, میں اپنی نمازوں کو ضائع نہیں کرتا. وہ حضرت کہتے ہیں دوپہر کا وقت تو باہر نکلے اپنے حجرے سے, تو حضرت شیخ الحدیث رحمۃ اللہ الیاس رحمۃ اللہ, یہ دو حضرات بیٹھے تھے باہر دوپہر کا وقت نکل کے, تو حضرت کو تو نظر نہیں آتا تھا, کہتے کوئی بیٹھا ہے بھائی, کوئی ہے اس وقت, کوئی ہے, پتہ نہیں کیا اللہ کا ان پہ اس وقت کرم ہوا ہوگا, کیا اللہ نے ان پہ کوئی ایسا انکشاف کیا ہوگا جو ایک دم جو دوپہر کو نکلے ہیں اپنے حجرے سے. اور کون نکلتا ہے پوچھنا, کوئی ہے کوئی ہے, شاید الحمدللہ ان کے کش میں یہ بھی ہو کہ اس وقت یہ دو آزاد بیٹھے ہوں گے, کہ اس کا تعلق, میں تو یہ کہتا ہوں یا جس یہ سمجھا کہ اس کا تعلق خالص ان سے تھا دونوں حضرات سے, کہ اللہ نے ان سے ایک بہت بڑا دین کا کام لینا تھا تبلیغ کا, یہ تو سرک بنا ہے دونوں, تو ہو سکتا ہے یہ میسج ان کو دینا ہو, اللہ عالم. میں تو میرے دل میں تو یہ خیال آتا ہے, اس وقت اور کوئی نہیں تھا, کہ حضرت ہم بیٹھے ہیں, میں ہوں الیاس ہوں, اور یہ ہے اپنا کیا کہتے ہیں
ذکریہ ہے میرے ساتھ. اچھا بیٹھے ہو تم؟ ہاں جی. کہتے ایک بات کا خیال رکھنا, سبحان اللہ, کہ جو کچھ بھی ہے اللہ کے ذکر کا مت چھوڑنا. جس حال میں بھی ہو, جیسے بھی کرو گے, ذکر کامیاب ہوتا ہے. پھر اتنی بات کہہ کے ہوجے میں چلے گئے. سبحان اللہ, سبحان. انہیں 2000 کو پیغام دیا تھا کہ تبلیغ تو پھیلے گی تمہارے سے, حالانکہ وہ تبلیغ کا کام شروع نہیں ہوا تھا. تبلیغ میں ذکر نہیں ہوگا تو چلت پھرت رہ جائے گی, یاد رکھنا یہ پیغام تھا. یہ کتاب میں لکھا ہے, ہر چیز کو ذکر نہ سمجھنا. یہ جو ذکر ہے اللہ کے نام کا ذکر, یہ ہے اصل ذکر جو چلتے. لیکن ذکر تو سارا مومن کا نام ذکر ہے. جی میں بول رہا ہوں یہ بھی ذکر ہے, آپ بیٹھے یہ بھی ذکر ہے, قرآن پڑھیں گے یہ بھی ہر ذکر ہے, آپ کھانا کھائیں گے یہ بھی ذکر ہے. میں تو کہوں بیوی کے پاس جاتے ہیں وہ بھی ذکر ہے, سب ذکر ہے. تو یہ اتنے بڑے آدمی کی کام تھا. تو اللہ یہ سمجھا رہا ہے رمضان میں کہ دیکھو اچھی زندگی گزارنے کے لیے ہم نے تمہیں ایمان بھی دیا, ہمارے سہارا بھی دیا, لیکن اب حکمت کو سمجھنے کے لیے تمہارے پاس کوئی قانون نہیں ہے. تم نے بغیر حکمت سمجھے زندگی گزارنی ہے, اور حکمت پہ جو تمہارے ساتھ کام کرے گا شیطان, وہی وسوسے ڈالتا ہے میری حکمت کے خلاف. یہ کیوں ہو رہا ہے؟ یہ کہ وہی شیطان ہے. اس کو قابو کرنے کے لیے تم ایک کام کر لو, اور کیا ہے سب بولو, کیا کرنا ہے؟ یہ پیغام ہے میرے دوست روزے کا. اللہ تعالیٰ ہمیں کرنے کی توفیق نصیب فرمائے. اگر ذکر میں جیسے ہم آج قائم ہیں, ساری زندگی ہر وقت اللہ کے ذکر کو, دو وقت جو بتائیں اللہ نے, صبح کا اور سوائے ذکر کو کوئی کام نہیں. ہمارے اپنے ہم نے جو حضرات کے معمول دیکھیں, صبح اور شام مراقبہ ہوتا تھا, کچھ اللہ کا ذکر, صبح اور شام اللہ کا ذکر. پابندی کے ساتھ یہ دو وقت اللہ کا ذکر رکھیں, اشراق کے بعد پھر قرآن کی تلاوت کریں. لیکن فجر کے تک, اشراق تک مراقب رہیں. اور ذکر کے اندر سب سے افضل ذکر کون سا ہے؟ ذکر قلبی سب سے افضل ذکر. 70 مراقبے میں اللہ کو یاد کریں دل میں, اور یہ سیکھنے کے لیے کسی اللہ والے کی طرف رجوع کریں. کہ خود نہیں آتی چیزیں, کتابوں سے نہیں ملتی چیزیں. اللہ نے ہر علم کے لیے کو جگہ رکھی ہے, سمجھا گیا؟ یہ کتابی علم نہیں ہے, یہ سینے والا علم ہے. تو سینے سے ملتا ہے, یہ سینے کا علم ہے, سینے سے ملتا ہے. یہ تو جانا ہی پڑتا ہے کسی فقیر کے پاس, اللہ والے کے پاس جانا ہی پڑتا ہے, اس کے سامنے بیٹھنا پڑتا ہے, تب جا کے یہ ذکر قلبی ملتا ہے. جو اس میں غفلت کرے گا, جو نہیں سیکھے گا, اپنا نقصان کرے گا. یہ آخر وہ تو آخر تو پتہ لگ جائے گا. الحمدللہ جو ذکر کرنے والے لوگ ہیں, شیطان کے حملے ان پہ کم ہوتے ہیں, گناہوں سے بچ جاتے ہیں, گناہ کم ہوتے ہیں, اور بہت سی سنتوں پہ عمل ہوتا ہے, ان میں طاقت آ جاتی ہے, اللہ کی طرف چلنے کی ہمتیں بڑھ جاتی ہے, اور نہ جانے کیا کچھ اللہ اس میں نواز دیتا ہے. بہرحال یہ ہے کہ الحمدللہ یہ ایک امپورٹنٹ ہے, بہت ضروری ہے زندگی کے لیے. انسان ایک خلا رہے گا, انسان اپنی زندگی میں ذکر کو باقاعدگی سے نہ لائے, باقاعدگی سے اہتمام کے ساتھ, ضرورت چیز سمجھتے ہو کہ یہ بہت اہم چیز ہے, دل کے ساتھ بیٹھ کر اللہ کو یاد کرے, تنہائی میں بیٹھ کر اللہ کو یاد کرے. صرف اللہ نہیں کہتا تو 10 گھنٹے یا, اللہ نہیں کہتا 1 گھنٹے یا, جتنی آپ کی مصروفیات ہے اس کے مطابق 5 منٹ بھی لگا دیں گے آپ, آنکھ بند کر کے 5 منٹ تسلی کے ساتھ, لائٹ نے بند کر کے سر جھگا کے 5 منٹ کونے میں آپ اللہ کا ذکر لگا دیں, الحمدللہ یہ پورے دن کے لیے آپ کے کافی ہو جائے گا. پورے دن نزدیک نہیں آئے گا شیطان, نہ شیطان نہیں آئے گا نہ وسوسے ہوں گے. اللہ پاک مجھے بھی توفیق دے, آپ کو بھی توفیق دے. رمضان ہے بھائی, یہ چیزیں سیکھیں روزوں سے, یہ بڑی بڑی چیزیں ہیں رمضان کے اندر. تو اللہ تعالیٰ ہم اس کو توفیق دے کرنے کی, اور ساری زندگی ہم جو ہے اپنے ذکر کے ساتھ گزارے.